यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। संघीय संसदको हिउँदी अधिवेशनमा संसद र दलको प्रभावकारी भूमिकाका लागि दलहरू आन्तरिक तयारीमा। हालै जारी भएका अध्यादेशको अन्तर्वस्तु सम्बन्धमा नेपाली कंग्रेसद्वारा सांसदहरूलाई जानकारी। विश्व कुष्ठरोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। 14 वर्ष अघि नै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य हासिल भए पनि कतिपय जिल्लामा कुष्ठरोगी भेटिने क्रम जारी। सरकारद्वारा एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा। र डेनमार्क स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास।
सजिलो अनलिमिटेड ₹699 देखि ₹1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेस संसदीय दलको बैठकमा सरकारले गरिरहेका काम कार्यवाही र हालै जारी भएका अध्यादेशहरूको आवश्यकता र औचित्यबारे छलफल भएको छ। संघीय संसद भवन नयाँ वानेश्वरमा पार्टी पदाधिकारी सहित बसेको दलको बैठकमा पार्टी महामन्त्री गगन कुमार थापाले उच्चस्तरीय राजनीतिक संयन्त्रले गरिरहेको काम तथा गृहमन्त्री रमेश लेखकले सरकारका काम कार्यवाही एवं अध्यादेशको आवश्यकता बारे जानकारी गराउनु भएको नेपाली कंग्रेसले जनाएको छ। बैठकमा विज्ञहरूलाई समेत आमन्त्रण गरी अध्यादेशका अन्तर्वस्तु बारे संसदहरूलाई जानकारी गराइएको र भोलिको बैठकमा सांसदहरूले आफ्ना धारणा राख्नुहुने नेपाली कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
गृहमन्त्रीजीले सरकारले गरिरहेका काम कारवाहीहरू अहिले आएका अध्यादेशका विषयमा उहाँले प्रश्न पार्नुभयो। जुन अहिले संयन्त्र बनेको छ उच्चस्तरीय संयन्त्र, त्यो संयन्त्रको आवश्यकता र त्यसले गरिरहेको कामको बारेमा महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो। तीनवटा विज्ञहरू सेमन्त दाहाल, प्रताप पौडेल र अर्को एकजना वरिष्ठ अधिवक्ता हुनुहुन्छ, उहाँले चाहिँ अहिले आएका विधेयकहरूका विषयवस्तुका विषयमा उहाँहरूले प्रकाश पार्नुभयो। खास गरी आज यसैमा सीमित रहेको छ, अब भोलिदेखि सांसदहरूले बोल्ने क्रम शुरू हुन्छ र मन्त्रीहरूले जवाफ दिने, नेताहरूले जवाफ दिने क्रम भोलिको बैठकले गर्छ।
यही माघ 18 गतेदेखि शुरू हुने संसदको हिउँदी अधिवेशनमा साझा धारणा बनाएर जाने उद्देश्यले नेपाली कंग्रेसले पार्टीका पदाधिकारीहरू सहित संसदीय दलको बैठक बोलाएको हो। यसअघि नेपाली कंग्रेसको हिजो बसेको पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी तथा मन्त्रीहरूको संयुक्त बैठकले सरकारले गरिरहेका काम कार्यवाहीको समीक्षा गर्नुका साथै अध्यादेशका बारेमा पार्टीभित्र साझा धारणा बनाएर संसद बैठकमा प्रस्तुत हुने निर्णय गरेको थियो। नेकपा एमाले संसदीय दलको बैठक यही माघ 15 गतेका लागि बोलाएको छ। बैठक नयाँ बानेश्वर स्थित संसद भवनको लोत्सी हलमा दिउँसो 1 बजेका लागि बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। बैठकमा यही माघ 18 गतेदेखि शुरू हुने हिउँदी अधिवेशनको तयारी र आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो। सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट पास भई प्रतिनिधि सभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कंग्रेस र नेकपा एमालेसँग छलफल गर्नुभएको छ। सभामुख घिमिरेले आज सिंहदरबारमा कंग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले मुख्य सचेतक महेश कुमार बर्तौलासँग प्रतिनिधि सभामा रहेको संवैधानिक परिषद सम्बन्धी विधेयक र मर्यादा सम्बन्धी विधेयक सहित अन्य विधेयकका विषयमा छलफल गर्नुभएको हो। छलफलपछि कंग्रेस प्रमुख सचेतक घिमिरे र एमाले मुख्य सचेतक बर्तौलाले संसदमा विचाराधीन सबै विधेयक अघि बढ़ने बताउनुभयो। यस्तै भोलि बिहान 11 बजे संसदमा प्रतिनिधित्व गर्ने प्रमुख 5 दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग बैठक राखिएको छ भने मंगलबार दिउँसो 1 बजे कार्यव्यवस्था परामर्श समितिको बैठक तय गरिएको छ। समितिमा विचाराधीन विधेयकलाई छिटो टुंग्याउन सभामुख घिमिरेले संसदीय समितिका सभापतिसँग पनि अलग अलग संवाद समेत गरिरहनु भएको छ। संघीय संसदको दुवै सदनको हिउँदी अधिवेशन यही माघ 18 गते शुक्रबार दिउँसो 1 बजेबाट शुरू हुँदैछ। विधेयक अधिवेशनका रूपमा रहेको संसदको हिउँदी अधिवेशन शुरू हुनु अघि दलहरूले के कस्ता तयारी गरिरहेका छन् त? संवाददाता तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसदको हिउँदे अधिवेशन आह्वान भएसँगै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले संसदीय दलहरूको बैठक बस्ने, संसदको यस अधिवेशनमा गर्ने कामहरू दलको तर्फबाट प्रस्तुत गर्ने तथा सांसदहरूले उठाउने विषयका सम्बन्धमा आआफ्नो तयारी गरिरहेका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसदलाई कानून निर्माणका हिसाबले प्रभावकारी बनाउन सत्तापक्षीय दलहरूबीच छलफल गरेर अगाडि बढ़िरहेको जानकारी दिनुभयो।
संसद मार्फत खेल्ने हाम्रा भूमिकाहरू छन्, त्यसमा प्रभावकारी ढंगले खेल्नु पर्नेछ। हामीले योजना बनाएर हामीले हाम्रा विशेष गरी नेपाली कांग्रेस र एमालेका संसदीय दलको हामीले निरन्तर छलफल राखेर समितिहरूको निरन्तर बैठक राखेर छलफलहरू अगाडि बढाउने काम पनि सकिसकेका छौँ। यस हिसाबले हेर्दा विधेयक निर्माणको तहबाट अबको अधिवेशन प्रभावकारी हुन्छ, निर्णायक हुन्छ।
समितिमा विचाराधीन विधेयकहरूमाथिको प्रक्रिया तीव्र गतिमा अघि बढेको र सरकारले केही नयाँ विधेयक दर्ता गरेकाले संसदले पर्याप्त बिजनेस पाउने भन्दै विधेयक समितिमा अड्किने कुराको अन्त्यका लागि निश्चित समय तोकेर निष्कर्षमा पुर्याउने गरी काम गर्नुपर्ने बताउनुहुन्छ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे।
विधेयकहरू नै पास गर्ने हो, 6 वटा अध्यादेशहरू आएका छन्, त्यो गरेर 24 वटा छ, 2 प्रहरी ऐनहरू तयार भएर बसेको छ, त्यो आउँदैछ। हाम्रो लक्ष्य भनेको चाहिँ 20-25 विधेयकहरू पारित गरेर दिने भन्ने छ, त्यसका लागि सक्रियतापूर्वक काम गरिरहेका छौँ।
संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिँदै सरकारले बाटो बिराउन खोजे खबरदारी गरिरहने बताउनुहुन्छ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा।
निर्माण सामग्रीमा उत्पादनको जे जटिलता आएको छ, दूध किसानका समस्याहरू छन्, उखु किसानका समस्याहरू छन् र मूल्य वृद्धि, बजारको महँगी, यी सबै कुराहरू हेर्दा जनजीविकासँग सम्बन्धित कुराहरू छन्। अध्यादेशको विधिकै बारेमा पनि पर्याप्त रूपमा बहस गर्छौँ। जनजीविकाका कुरा, यी सबै कुराहरूमा सशक्त हिसाबले तथ्य तथ्याङ्कका आधारमा संसदमा प्रतिपक्षले आवाज उठाउँछ।
संघीय संसदको राष्ट्रिय सभाका समितिमा 4 र प्रतिनिधि सभाका समितिमा 15 विधेयकहरू छलफलमा छन्। संघीयता कार्यान्वयनसँग जोड़िएका संघीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक, भ्रष्टाचार नियन्त्रण, अख्तियार र प्रहरी समायोजन जस्ता महत्वपूर्ण विधेयक लामो समयदेखि सदनमा विचाराधीन छन्। विधेयक अधिवेशनका रूपमा लिइने संघीय संसदको हिउँदे अधिवेशनमा संसदलाई प्रभावकारी बनाउने विषयमा संसदमा प्रतिनिधित्व गर्ने दल र सांसदहरूको भूमिका महत्वपूर्ण रहन्छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौं।
सरकारले एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा गरेको छ। हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले घोषणा पुस्तिकामा हस्ताक्षर गरेर एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा गर्नुभयो। कार्यक्रममा मन्त्री गुरूङले हुलाक सेवालाई 5 वर्षभित्र पूर्ण रूपमा डिजिटलाइज गरिने बताउनुभयो।
453 पालिकामा अब हुलाक भइसक्यो, त्यो ठुलो उपलब्धि हो। यसलाई चाहिँ प्रभावकारी ढङ्गले काम गर्नु पर्यो, जनताको सेवा गर्नु पर्यो, यो आफै पनि राजस्वलाई धेरै चाहिँ वृद्धि गरेर चाहिँ राजस्वमा चाहिँ कन्ट्रिब्युसन गर्ने कुरामा ठाउँमा पुग्नु पर्यो, अरूसँग प्रतिस्पर्धामा चाहिँ हामी टप्पल भएर निस्कन सक्नु पर्यो। सबै ठाउँमा अब 5 वर्षभित्र भौतिक संस्थाहरू बनाएको छ। इन्टरनेसनल संस्था जुन छ हाम्रो, त्यसको जति सदस्य छ विनिमय त्यो सबैसँग हाम्रो सम्बन्ध हुनुपर्छ। सबैभन्दा चाहिँ यो संवेदनशील क्षेत्र हो होला भनेको सिस्टमहरू डिजिटलाइज, त्यो काममा नगरिकन यसले चाहिँ आजको चुनौतीको सामना गर्न सक्दैन, यसको वर्किङ एफिसियन्सी बढाउन सक्दैन।
हुलाक सेवाले प्रभावकारी सेवा दिएर राजस्व समेत वृद्धि गर्नुपर्नेमा जोड़ दिनुहुँदै मन्त्री गुरूङले 753 स्थानीय तहमा पुगेर सेवा प्रवाहको अनुगमन गर्न जिल्ला हुलाक कार्यालयलाई निर्देशन पनि दिनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र कुमार ठाकुरले हुलाक सेवाले विगतमा जस्तै प्रतिष्ठा आर्जन गर्न लाग्नुपर्नेमा जोड़ दिनुभयो। विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले गोस्वारा हुलाक कार्यालयको अवस्था जीर्ण भइसकेको जानकारी दिनुहुँदै डाक सेवाका लागि थप गाड़ीहरू आवश्यक भएको बताउनुभयो। सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि 102 बुँदे एडभाइजरी जारी गरिएको छ। राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयको सूचना प्रविधि प्रणालीलाई सुरक्षित राख्न तथा सम्भावित साइबर खतराबाट जोगाउन साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो। एडभाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपायहरू समावेश गरिएका छन्। सरकारी कार्यालयको वेबसाइटमा देखिने साइबर हमलामा समस्या देखिने, साइबर हमलामा पर्ने, सूचना चोरी हुने लगायत समस्या देखिएपछि एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिनुभयो। सरकारी वेबसाइट वा एप्लिकेशनमा समस्या देखिँदा कुन व्यक्तिलाई सम्पर्क गर्ने भनेर फोकल पर्सन तोक्नका लागि पनि केन्द्रले सबै मन्त्रालय, आयोग, विभागलाई पत्राचार गरेको छ। आज 72 विश्व कुष्ठ रोग दिवस नेपाल सहित विश्वभर मनाइएको छ। दिवसका अवसरमा स्वास्थ्य कार्यालय धनुषाले आज जनकपुरमा आयोजना गरेको कार्यक्रममा नेपालबाट कुष्ठ रोग निवारण भएको डेढ़ दशक भए पनि मध्य प्रदेशका लागि अहिले कुष्ठ रोग ठूलो जनस्वास्थ्यको समस्याको रूपमा रहेको जानकारी गराइयो। नेपालमा प्रति 10,000 0.92 प्रतिशत कुष्ठरोगी भए पनि मध्य प्रदेशमा 10,000 2 कुष्ठरोगी रहेको मध्य प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कार्यक्रममा अहिले नेपालमा फेला परेका नयाँ तथा पुराना उपचारमा रहेका कुष्ठरोगी मध्ये अधिकांश मध्य प्रदेशमा नै रहेको चिकित्सकहरूले जानकारी दिनुभयो। उहाँहरूले सामाजिक लोकलाज तथा अन्य कारणले शुरूमा रोग लुकाउने र पछि अंगभंग भएको खण्डमा स्वास्थ्य संस्थामा आउने भएकाले अंग जोगाउन समस्या हुने गरेको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बताउनुभयो। कुष्ठरोगको उपचार तथा औषधि सरकारले निशुल्क रूपमा दिने गरेको छ। आज विश्व कुष्ठरोग दिवस नेपालमा सन् 2010 कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य हासिल भए पनि बाँकेमा भने कुष्ठरोग अझै स्वास्थ्य समस्याको रूपमा रहेको छ। राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा भए पनि जिल्लामा कुष्ठरोग संक्रमण दर वर्षेनी बढ़िरहेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बाँकीमा कुष्ठरोगको प्रभाव दर उच्च छ। आर्थिक वर्ष 2080-81 तथ्याङ्क अनुसार जिल्लामा कुष्ठरोग प्रति 10,000 जनसंख्यामा 1 भन्दा उच्च रहेको छ। चालू आर्थिक वर्षको पछिल्लो 5 महिनामै जिल्लामा 36 नयाँ कुष्ठरोगी फेला परेका छन्, जसले रोग निवारणमा चुनौती थपिदिएको छ। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही:
बाँके जिल्लामा लेप्रोसी इलिमिनेसन भएको अवस्था छैन। अहिले पनि हाम्रो प्रति 10,000 2.61 दरमा लेप्रोसीको केसहरू छ। पब्लिक हेल्थ प्रब्लम नहुनलाई प्रति 10,000 1 कम केस हुनुपर्ने अवस्था थियो भने हामी इलिमिनेसन नभएको अवस्था भएको हुनाले लेप्रोसीको केस भएको ठाउँमा व्यापक खोज पड़ताल गरेर औषधि खुवाउने कार्यक्रम पनि हाम्रो सँगै रहेको छ।
कुष्ठरोग श्वास प्रश्वासको माध्यमबाट सर्ने छाला र स्नायुमा असर गर्ने रोग हो। यो रोग ब्याक्टेरियाबाट लाग्दछ। बाँकेमा साइनिङ अस्पताल आईएनएफ कुष्ठरोग निदान, पहिचान र उपचारमा क्रियाशील छ। अस्पताल प्रमुख मंगल बहादुर थारू:
हामीले बहिरंग सेवा, अन्तरंग सेवा, कुष्ठरोग सम्बन्धी तालिम, अभिमुखीकरण जस्ता सेवाहरू प्रदान गर्ने गर्छौं।
कुष्ठरोग पूर्वजन्म को पाप वा भगवानको श्रापले लाग्दछ भन्ने भ्रम अझै पनि समाजमा छ। उपचारका लागि सजिलै अस्पताल नपुग्ने परिपाटी कायमै छ। तर यो रोग बहुऔषधि सेवनले निको हुनुका साथै समयमै उपचार गरेमा परिणाम राम्रो हुन्छ। साइनिङ अस्पतालमा अहिले 14 कुष्ठरोगी उपचाररत छन्। कालीकोटका ब्रिजेश शाही र रोल्पा घर भई हाल दाङमा बसिरहनु भएकी सुकमाया रोका छेत्री:
तिनलाई यहाँ राख्नु हुँदैन, टाढा राख्नुहुन्छ। भन्छन् गाउँको मान्छे, सिस्टरहरूले यहाँ सरहरूले के हुनुहुन्छ, तपाईँ चिन्ता नमान्नुहोस्, यो रोग सबैले पढिआएको रोग हो, केही हुँदैन, राम्रोसँग नियमित रूपले औषधि खानुपर्छ, केही हुँदैन भन्नु।
एकै ठाउँमा बस्दाखेरि पनि संसारभरि हिँड्छ, हामीलाई हिँड्ने बाटो भएन भनेर त्यस्तो पञ्चायतको घरमा पुर्याइदिन जाने हिर्ना गरेर यता आउने बेलामा बिहानको 5 उठेर गाउँ छोडेको।
समुदाय स्तरमा सचेतना वृद्धि सँगै रोगी पहिचानका लागि प्रभावकारी रूपमा खोज पड़ताल चलाएर कुष्ठरोग निवारण अभियान सञ्चालन गर्न सके मात्र अपेक्षित नतिजा हासिल हुने देखिन्छ। नेपाललाई सन् 2030 कुष्ठरोग मुक्त देश बनाउने लक्ष्य प्राप्त गर्नका लागि व्यक्ति, परिवार, समाज तथा सरकारवाला निकाय गम्भीर र जिम्मेवार बन्न आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
शहीद सप्ताह अन्तर्गत शहीद धर्मभक्त माथेमा प्रति आज भावपूर्ण श्रद्धांजली अर्पण गरिएको छ। काठमाडौँ महानगरपालिकाको समन्वयमा शहीद माथेमाले अमरत्व प्राप्त गर्नुभएको सिफलमा आयोजित श्रद्धांजली सभामा उहाँको शालिगमा पुष्पगुच्छ चढ़ाएर श्रद्धांजली अर्पण गरियो। सो अवसरमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शहीदले देखाएको निष्ठा र त्यागको आदर्श अनुकरणीय रहेकाले त्यसलाई सबैले अवलम्बन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा वरिष्ठ शिक्षाविद केदार भक्त माथेमा र काठमाडौँ महानगरपालिका सातका वडाध्यक्ष विमल हौडा लगायतले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न शहीद माथेमाले गर्नुभएको जीवनको त्याग नयाँ पुस्ताका लागि प्रेरणादायी भएको बताउनुभयो। राणा शासकले तत्कालीन व्यवस्था विरूद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा माथेमालाई 1997 साल माघ 13 गते सिफलमा मृत्युदण्ड दिइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको 76 गणतन्त्र दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको अवसरमा भारतीय समकक्षी मोदी र भारतीय जनतालाई आफ्नो न्यानो बधाईका साथै शुभकामना व्यक्त गर्नुभएको हो। यसैगरी भारतको 76 गणतन्त्र दिवसका अवसरमा परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले सामाजिक सञ्जाल मार्फत आफ्ना भारतीय समकक्षी एस जयशंकर मार्फत भारतीय जनता र सरकारलाई यस अवसरमा निरन्तर प्रगति समृद्धि र उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। बागलुङ नगरपालिका 14 बलेवाका किसानले व्यावसायिक कागती खेती गर्न थालेका छन्। बसाईसराईका कारण रितिँदै गएको बलेवा गाउँमा किसानले समूह बनाएर 250 रोपनी जग्गा भाडामा लिएर कागती खेती शुरू गरेका हुन्। नै प्रकाशनले विविध क्षेत्रमा समर्पित राष्ट्रिय जीवनका 5 साधकलाई 2080 सालको नै पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। पाल्पाका कृष्ण प्रसाद बस्याललाई 60,000 रूपियाँ राशि सहित नै देरुनिख प्रदीप्ति पुरस्कार र ठाकुर शर्मा भण्डारीलाई नै कपिल शोध पुरस्कार, झापाका धनकुटे कान्छालाई नै देरुनिख गौरव पुरस्कार, पोखराकी तेस्रो लिंगी रजनी थकालीलाई नै राज्यलक्ष्मी पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। यी तीनवटा पुरस्कारको राशि जनही 50,000 रूपियाँ रहेका छन्। यस्तै झापाकी मनिषा राजवंशीलाई 25,000 रूपियाँ राशिको नै देरुनिख पौरक पुरस्कार समर्पण गर्ने निर्णय नै प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले गरेको हो। जिल्ला अदालत रूपन्देहीले सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका सभापति लामी छानेलाई जिल्ला अदालत रूपन्देहीले 1 करोड़ रूपियाँ धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश प्रहलाद कुमार योगीको इजलासमा सरकारी वकिल कार्यालय जाहेरवाला र प्रतिवादीका वकिलहरूले गर्नुभएको थुन्चेक बहस सकिएपछि आज 1 करोड़ रूपियाँ धरौटीमा छोड्ने आदेश भएको अदालतका श्रेष्ठदार यज्ञमूर्ति गेवालीले बताउनुभयो। बुटवल स्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ 6 रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवजात शिशुको श्रवण शक्तिमा समस्या भए नभएको परीक्षण अनिवार्य गर्ने गरी नवजात शिशुको श्रवण स्क्रीनिङ निर्देशिका 2081 लागू गरेको छ। स्वास्थ्य कर्मीहरूले श्रवण सम्बन्धी कुनै जानकारी अभिभावकबाट प्राप्त गरेमा जाँच गरी थप जाँच गर्नु परेमा नाक कान घाँटी र अडियोलोजी सेवा भएको नजिकैको स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने निर्देशिकामा रहेको छ। निर्देशिकामा जन्मिएको 12 24 घण्टाभित्र वा फलोअपका लागि पहिलो पटक आएका बेला प्रजनन क्षमता बारे अभिभावकसँग समेत जानकारी लिएर परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ। नेपालमा जन्मिएका 1,000 शिशु मध्ये 1.8% जन्मजात नै श्रवण ह्रासको समस्या देखिने गरेको मन्त्रालयको विवरणमा छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने विश्वास व्यक्त गर्नुभएको छ। पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले 57,000 जनसंख्या रहेको ग्रीनल्याण्डवासीले अमेरिकामा समाहित हुन चाहेको बताउनुभयो। गत हप्ता राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्तामा डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनले ग्रीनल्याण्ड बिक्रीमा नरहेको भनी रोष प्रकट गरेको सन्दर्भमा राष्ट्रपति ट्रम्पको यस्तो प्रतिक्रिया आएको छ। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अन्तर्राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्याण्डलाई खरिद गर्ने बताउनु भएको थियो। ग्रीनल्याण्डका प्रधानमन्त्री म्यूट एजेडीले पनि ग्रीनल्याण्डको भविष्य ग्रीनल्याण्डवासीकै हातमा रहेको प्रश्न पार्दै अमेरिकासँग रक्षा र खनिजका क्षेत्रमा निकटको सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो। इजरायली सेनाले युद्धमा विस्थापित भई अहिले घर फर्केका हजारौं प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा जान रोकेको छ। प्यालेस्टिनी लडाकु समूह हमासले युद्ध विराम सम्झौताका शर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले यस्तो कदम चालेको हो। खास गरी हमासले चारजना इजरायली महिला सैनिकलाई मुक्त गरेपछि एकजना इजरायली नागरिक आरवेल यहुदालाई पनि सँगै रिहा नगरेकोमा इजरायल असन्तुष्ट बनेको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राजस्व संकलनलाई प्रभावकारी बनाउन भन्सार प्रशासनलाई चुस्त व्यवस्थित र समयानुकूल बनाउनु पर्नेमा काठमाडौँमा आयोजित कार्यक्रमका वक्ताहरूले जोड़ दिनुभएको छ। 73 अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राजस्व संकलनमा राखिएको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकोले भन्सार लगायत कर प्रशासनले चुस्त रूपमा काम गर्नुपर्ने बताउनुभयो। अर्थमन्त्री पौडेलले सरकारी राजस्व संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य नसकिएको बताउनुभयो। लक्ष्य अनुसार राजस्व संकलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासन बीच समन्वय बढ़ाउनु पर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड़ दिनुभयो। कार्यक्रममा भन्सार विभागका महानिर्देशक हरिशरण पुडा सैनीले उन्नत प्रविधिको प्रयोगबाट भन्सार प्रशासन चुस्त बनाउने, व्यापार सहजीकरण र लागत घटाउने लगायतका कुरामा विभाग सचेत रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सार जाँच पासका क्रममा प्रक्रियागत झन्झट हटाउनु पर्ने, कर्मचारीको तजबिजी अधिकार घटाउनु पर्ने, प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल लगायतका वक्ताहरूले भन्सार प्रशासनको नीतिगत र व्यावहारिक सुधार आवश्यक रहेको बताउनुभयो। विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट कम्पनीले सोलुखुम्बुको दूधकुण्ड नगरपालिकामा शुद्ध पानी उत्पादनका लागि लगानी गर्ने भएको छ। जापान भ्रमणमा रहनुभएका सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङबु शेर्पाको पहलमा वैदेशिक लगानी मार्फत शुद्ध र स्तरीय पिउने पानी उत्पादन गरी विदेशमा निर्यात गर्ने गरी लगानी गर्ने सहमति भएको हो। जापान लगायत विश्व बजारमा उच्च गुणस्तरको पिउने पानी उत्पादन गरी निर्यात गर्दै आएको सो कम्पनीसँग सिंगापुर, मलेसिया, दुबई, साउदी अरब र कतार लगायतका देशमा शुद्ध पिउने पानी निर्यात गर्ने समझदारी भएको मेयर शेर्पाले जानकारी दिनुभयो। सोलुखुम्बुमा पानी उद्योग खोल्ने सोलु दुधकुण्ड नगरपालिकाका मेयर शेर्पा र जापानी लगानीकर्ता माउन्ट फुजी स्प्रिङ कम्पनीका अध्यक्ष अवाई हिडेरो बीच जापानमा सहमति भएको छ। वित्तीय क्षेत्र समन्वय समितिको बैठक आइतबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए तापनि त्यसको प्रभावकारिता बढ़ाउन नियामक निकायका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरूरी रहेको बताउनुभयो।
अब खेल समाचार अझै बमबाट।
विभागीय टोली नेपाल पुलिस क्लबले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ गण्डकी प्रदेश भलिबलसँग 3-2 सेटको रोमाञ्चक जित दर्ता गरेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा आइतबार शुरूवाती 2 सेट 25-22, 25-21 आफ्नो पक्षमा पारेको पुलिसले त्यसपछिका 2 सेट 19-25, 14-25 गुमायो। पाँचौं तथा निर्णायक सेटमा 15-10 जित निकाल्दै पुलिसले सुखद शुरूआत गर्यो। आइतबारै सम्पन्न पुरूषतर्फको पहिलो खेलमा भारतको सुनिल कुमार भलिबल क्लबले साबिक विजेता हेल्प नेपाल स्पोर्ट क्लबलाई 3-1 सेटले पराजित गरेको थियो। त्यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 3-0 सेटको जित निकालेको थियो। संकटा क्लब एन्फा युथ लीगमा आइतबार मच्छिन्द्र फुटबल क्लबसँग 1-1 गोलको बराबरीमा रोकिएको छ। यो जितसँगै संकटाले 6 खेलमा 11 अङ्क जोडेको छ। मच्छिन्द्रको भने समान खेलबाट 10 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा संकटाका लागि एल्सन राई र मच्छिन्द्रका लागि प्रज्ञान राईले गोल गरे। आइतबारी सम्पन्न खेलमा 24-22 युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लब विरूद्ध 4-1 जित निकाल्यो। सँगै चर्च वाइजले 7 खेलबाट 18 अङ्क जोडेको छ। पराजित पुलिसको समान खेलबाट 13 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा चर्च वाइजलाई जित दिलाउन सनिल मगरले 2 तथा सुशान्त थापा मगर र अनिल कुमार खवासले समान 1 गोल गरे। पुलिसका लागि रोशन पोखरेलले 1 गोल फर्काए।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा तराईका धेरै स्थानहरूमा बिहानी पख हुस्सु कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.4 डिग्री सेल्सियस, न्यूनतम 7.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 21 डिग्री सेल्सियस, न्यूनतम 11.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.4 डिग्री सेल्सियस, न्यूनतम 4.7 डिग्री सेल्सियस। दिपालको अधिकतम 24.4 डिग्री सेल्सियस, न्यूनतम 3.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको हिउँदी अधिवेशनमा संसद र दलको प्रभावकारी भूमिकाका लागि दलहरू आन्तरिक तयारीमा। हालै जारी भएका अध्यादेशको अन्तर्वस्तु सम्बन्धमा नेपाली कंग्रेसद्वारा सांसदहरूलाई जानकारी। विश्व कुष्ठरोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। 14 वर्ष अघि नै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य हासिल भए पनि कतिपय जिल्लामा कुष्ठरोगी भेटिने क्रम जारी। सरकारद्वारा एक स्थानीय तह एक हुलाक सेवा कार्यक्रमको घोषणा र डेनमार्क स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्याण्ड अमेरिकी स्वामित्वमा आउने राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वास। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।